نحمده ونصلي على رسوله الكريم أما بعد فأعوذ بالله من الشيطان الرجيم بسم الله الرحمن الرحيم يا أيها الذين آمنوا اتقوا الله وكونوا مع الصادقين صدق الله العظيم میرے محترم اور قابل احترام ہستی تشریف لائی ہیں ماشاء اللہ ہمیں توجہ بھی دے رہی ہیں ہماری تعلیم و تربیت بھی فرما رہے ہیں اور میں تو حقیقت بات ہے یہاں پہ مرکز میں اس لیے نہیں آیا کہ آپ لوگوں کو کچھ کہوں میں صرف اور صرف اپنی اصلاح کے لیے آیا ہوں اللہ کے یہ برگزیدہ بندے مقربین صادقین جو آئے ہوئے ہیں ان کے ساتھ ہم نے اٹھنا ہے بیٹھنا ہے محبت کرنی ہے اور ان کے ساتھ رہنا ہے اس لیے ہم یہاں پہ آئے ہیں اور اللہ نے توفیق دی یا اللہ اس کو قبول بھی فرما اور ہماری اصلاح فرما دے تو دو واقعہ میں بیان کروں گا جو کہ 1973 کا واقعہ ہے اور 1988 کا واقعہ ہے اس سے پہلے یہ جو آیت تلاوت کی ہے عموماً آپ نے دیکھا ہوگا کہ حضرت قبلہ بیگ صاحب مدثر اس آیت کو زیادہ پڑھتے ہیں یا ایھا الذین آمنوا اتقوا اللہ وکونوا مع الصادقین تو اس میں اللہ تبارک و تعالیٰ نے فرما دیا کہ اللہ سے ڈرو اللہ سے ڈرو اتق اللہ اتق اللہ کیوں کسی سے ڈرو قرآن میں بھرا ہوا ہے نہ یہ لکھا ہے بیماری سے ڈرو نہ یہ لکھا ہے دشمن سے ڈرو نہ لکھا ہے پانی سے ڈرو آسمان سے ڈرو کسی چیز مخلوق سے بھی ڈرنا اتق اللہ اللہ سے ڈرو ہر معاملے کے اندر جو بھی کام کرے اس میں ڈر کہیں اللہ ناراض نہ ہو جائے کہیں ریاکاری نہ آ جائے کہیں دھتکارے نہ جائیں تو اس لیے اللہ سے ڈر کے کام کرو آگے فرما کونو ما صادقین کونو یہ جمع کا صیغہ ہے اور امر کا صیغہ ہے یہ امر میں بھی واحد بھی ہوتا ہے تسنیہ بھی ہوتا ہے جمع بھی ہوتا ہے وکونو اور ہو جاؤ ما الصادقین صادقین کے ساتھ یہ تمام اہل ایمان والوں کو مطلب یہ خطاب ہے نبی کریم صلی اللہ علیہ وسلم کے بعد جتنے صحابہ کرام تابعین جتنے مسلمان سب کے لیے یہ جمع کا صیغہ حکم دے دیا گیا اللہ کی طرف سے وکونو ما صادقین اور سچوں کے ساتھ ہو جاؤ سچوں سے محبت کرو سچوں کے ساتھ بیٹھو ان کے پاس اٹھو انہی سے ساتھ منسلک ہو جاؤ ان سے محبت رکھو ان کے ساتھ سو ان کے ساتھ اٹھو ان کے ساتھ عبادت کرو ان کے ساتھ نمازیں پڑھو ان کے ساتھ سفر میں جاؤ ان کے ساتھ اپنی تعلیم و تربیت کرو صادقین چھوٹی نہیں ہے بہت بڑی ہستی ہے صادقین سب سے پہلے تو صادقین میں انبیاء علیہ السلام آتی اس کے بعد پھر اللہ کے برگزیدہ بندے صحابہ کرام صادقین کے متعلق یہ کتاب لکھی ہے مولانا قمر صاحب نے تو وہ کتاب تو کا ٹائٹل تھا کہ نوجوانوں کی اسلامی فتوحات میں تگودوں کا یہ ضروری ہے نوجوانوں کا ہونا تاکہ مسلمانوں کو غلبہ ہو اور مسلمان فتح کریں اور اسلامی شعار اسلامی معاشرہ قائم ہو جائے اسی کتاب کے اندر احادیث بھی ہے گو وہ احادیث ضعیف ہے لیکن نوجوانوں کے لیے تو صادقین کے متعلق فرمایا گیا اس کتاب میں صادقین کہ صادقین جو ہوتے ہیں ان کی اٹھان ان کی پرورش اٹھان سے مراد بچپن سے لے کے اور آگے چل رہا ہے بڑا ہو رہا ہے ان کی پرورش شریعت کے دائرے میں ہو اور شریعت کے دائرے سے ہوتے ہوئے وہ آخری عمر تک پہنچ جائے اور پھر وہ لوگوں کی یہ تو مفہوم میں بیان کر اور پھر وہ آخری عمر میں بھی اس پہ قائم دائم رہے اور اس کا خاتمہ ایمان ہو تو ان صادقین کو اپنا ثواب تو ملے گا اس کے علاوہ نہ ہی صادقین کا بھی ثواب ملے گا اندازہ لگائیے یہ کمال تو بندہ خود کرتا ہے لیکن صادقین جو عمل کرتا ہے اس کا اپنا ثواب بھی ملے گا اس کے علاوہ نائی کی نائی صادقین اولیاء اللہ کا بھی ثواب ملے گا بہت بڑی ہستی ہے صادقین ایسی نہیں ہے چھوٹی موٹی چیز تو کہتے ہیں کہ صادقین کی ڈیفینیشن کیا تعریف کیا کس کو صادقین کہا جاتا ہے نا तो सादगी वो रूह को कहा जाता है जी, जो खड़े हों, सच्चे हों, रास्तबाज हों, रास्तगो हों और नबी करीम सल्लल्लाहु अलैहि वसल्लम की इत्तबा करने वाले हों और शरीयत मोहम्मदी सल्लल्लाहु अलैहि वसल्लम पर सख्ती के साथ अमल करने वाले, इन्हीं को नबी करीम सल्लल्लाहु अलैहि वसल्लम का नाइबीन कहा जाता है, इन्हीं को औलिया अल्लाह कहा जाता है, यही सादकी हैं। उधर हुक्म भी दे दिया गया है इनके मुतल्लिक, जो ये बैत का सिलसिला चला ना, बैत बैत, इसलिए ये बैत इसी 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 आयात के मफहूम से ये बैत का सिलसिला चला। क्यों बैत करते अपने आप को बेच देते हैं, सादकी के साथ होते हैं, उन्हीं का कहना मानते हैं, उन्हीं के साथ करते हैं, उन्हीं के पास खाते हैं, सारा चीज सादकी का। तो अल्लाह तआला हमें सादगी से मोहब्बत अदा फरमाए, उनकी बदलत अदा फरमाए, उनकी दुआएं अदा तला हमें लगती है, हम भी उनकी दुआएं करते हैं। तो सादगी का मिलना बड़ा महाल था लेकिन इस दौर में नहीं। अभी देख लें हजरत शेख मुकर्रम रहमतुल्लाह अलैह की जिंदगी को देखें, बचपन से लेकर आखिर तक सादगी की लिस्ट में सरे फरिश्त पे हजरत क़िबला देख सामने जो उनको देख लें सादगीन की लिस्ट में है। बचपन से उठान हुई, परवरिश हुई, दीन पे हुई, अल्लाह वालों के साथ लगे थे हजरत क़िबला शाह साहब मुद्दे जरूर। और मौजूदा नाम क्योंकि सामने बैठी हुई जिसे कहना चाहिए मौजूदा हस्ती मौजूद है आपके सामने, आई हुई हम है तालीम तरबियत के लिए, ये बचपन से लगे हुए, बचपन से ही उन्होंने अपनी तालीम तरबियत शरीयत के मुताबिक की है, सादगीन की लिस्ट में है। इसलिए सादगीन से डरना चाहिए, डरना सिर्फ इसलिए गुस्ताखी ना हो जाए, बेअदबी ना हो जाए, वो कोई हुक्म सादर फरमाने तो हम उसको रिजेक्ट ना कर दें, बहुत बड़ी हस्ती है ये सादगी। तो अल्लाह ताला हमें सादगी से मोहब्बत अता फरमाए, इनकी बजलत अता फरमाए, इनका अदब करने की तौफीक अता फरमाए। अदब का लफ्ज आ जाता है, अदब बड़ा जरूरी, अदब इलम अपनी जगह पे है, इलम बेशक कुछ भी हो लेकिन अदब नहीं होगा, इलम की कोई फर्द नहीं, अमल का कोई फर्द नहीं। इनके साथ और इनके शागिर्द और इनके तालीम और तरबियत वाले जो साथी आबाब है, हमने उनका भी इसी तरीके से अदब करना है जैसे सादगीन का अदब किया जाता है। क्यों जमात ऐसे नहीं है, आप यकीन करें कि इसमें कोई खतब है, कोई भूसब है, कोई और पता नहीं बड़े बड़े रुतबे वाले हैं, मैं तो कुर्सी में बैठता हूं और डरता हूं कि कुतुब नीचे कुर्सी में बैठ गया। बहुत बड़ी हस्ती है, हर साथी को ये समझो को ये खुदा कम नहीं है, रब की बरकत का बंदे सादगी में आप भी शामिल हो चुके हैं, बैत करके सिलसिले में शामिल हो गए आप भी कर चुके हैं, लेकिन आला आला वही मतलब ऊपर से आता है नबी करीम सल्लल्लाहु अलैहि वसल्लम शेख मुकर्रम रहमतुल्लाह अलैहि क़िबला बेग साहब शाह साहब मौजूदा हमारे यकाब की, अल्लाह तबारक तआला इनको जिंदगी अदा फरमाए और इनको हाथों से और बकीलों से दुश्मनों से अल्लाह तआला हिफाजत फरमाए और हमें इनके इनसे मोहब्बत और इनके नक्श कदम की चलने की तौफीक अता फरमाए। ये मुख्तसर था अभी बात असन 1973 का, सिर्फ तालीमन अदबन के शायद के साथ अदब कैसे होता है इस वजह से मैं वो बात बयान कर देता हूँ, पानी पड़ा हुआ यहाँ। तो मैं सन 1973 में पाकिस्तान नेवी में था, छुट्टी ली मैंने, छुट्टी लेके मैं उकाड़ा चला गया, उकाड़ा से एक दो रातें रही वहां जिकरत का दिया, फर्स्ट टाइम वालद साहब हो जाते थे, वालद साहब ने घर वालों का पता नहीं अपने भाई को क्या हो गया, ये उठता है रात को सू सू करता है, रात को सू सू करता रहता है, तो इसे पूछो क्यों क्या हो गया, मैंने फिर उनको समझाया सारा कुछ का भी ऐसे ऐसे हम बैठ हो गए ये वहां। तो सन 1973 में शेख मुकर्रम रहमतुल्लाह अलैह की खिदमत जाते हुए चकड़ा रवाना, यहां से तो उकाड़ा, उकाड़ा से फिर चकरा रहा। उस दौर में सड़कें भी खराब थी, ट्रांसपोर्ट भी नहीं थी, ऐसी थी बहुत चलते थे। सुबह निकला हूं लेकिन रात हुई, तलागंग में जाके बस वाले ने रोक दिया, रात हवा खराब है, डाकू पड़ जाते हैं, रात को यही रहेंगे सुबह चलेंगे। मैं तो पहुंच रहा सोच रहा जल्दी पहुंच जाए दर्द के पास। बहरा वो रात मारे और सुबह बस चली है, तो जाके बस बन हाफिस में जाके खड़ी हुई। बन हाफिस का मैंने कहा था मैंने उतरना है। बन हाफिस में कोई दुकान कोई चीज कुछ भी नहीं, सुनसान हो गया, सिर्फ चार दरख्त की लकड़ी खड़ी करके उसके ऊपर छप्पर डाला हुआ था, कुछ भी नहीं। उतरा हूं देख के बड़ा परेशान, किससे पूछू कहां जाऊं, चकरा लेगा किधर रास्ता क्या होगा, मदद फरमा, अल्लाह ही मदद फरमाने वाला है। हर खानपुर जान साहब रहमतुल्लाह अलैह, आप जानते होंगे पुराने साथी, बड़े तामन मजाज, मुझे बच्चों की तरह पाला है, बच्चों की तरह समझाया, उसे सारी चीजें समझा दी थी। तो वहां थोड़ी देर के बाद, पांच छह मिनट के बाद, अल्लाह ताला ने एक बंदा नमूदार किया, उससे मैंने सलाम दुआ ली, मैंने बोला चकराला जाना है। उसने बोला आप कहां से आए हैं, मैंने कहा कराची से आया हूं। उसने बोला वाह इतनी दूर से आए हैं, कहां जाना है, मैं कहा हरिद्वार खान साहब रहमतुल्लाह अलैह से वहां जाना है। ऐसे ऐसे वो कहता कि पीरा के पास, पीरा कहते थे वो इलाके के लोग, पीर कहते थे पीरा के पास जाना जी, कहते यहां जाने का तो कोई बंदोबस्त नहीं है, एक टांगा है टूटा फूटा सा, वो आता है वो सालिफ कर लें उसको और उसको आप भेजें, वो आपको वहां पहुंचा देगा। थोड़ी सी इंतजार की, 10-15 मिनट के बाद वो टांगा आया, उससे माने बात की, तो उसने बोला जी मैं ऐसे तो सवारी नहीं लेके जाऊंगा, मैं सालिफ लेके जाऊंगा। हमने कहा जी ठीक है अल्हम्दुलिल्लाह। तो दिल में ये आता होगा ना कि सालिफ का किराया ज्यादा है, लेकिन यकीन करें आप कि उसने सालिफ का किराया सिर्फ 8 आने बताया, मैंने कहा तो फ्री है। तो उस जिसने मुझे रहनमाई की ना कि वो टांगे में जाना है, उसने टांगे वाले को बोला है कि ये बंदा बहुत दूर से आया नौजवान है, उस वक्त तो मेरी उम्र कोई तकरीबन 17-18-19 साल थी तक, तो इसको घर छोड़ के आना है, ये नहीं कि आप उतार दे उसको कह दे इधर गली जाती है उधर गली जाती है, तो इसको घर छोड़ के आना है। तो वो टांगे वाला रोका, रोकने के बाद उसने पैदल नहीं चलाया। बहरहाल ये भी बात अर्ज कर दूं कि शहर की खिदमत में खाली हाथ नहीं जाए, ये तालीम अर्ज कर दिया। तो चीनी तो मैं अल्हम्दुलिल्लाह यहां से लेकर गया था शेख मुकर्रम रहमतुल्लाह अलैह कराची से, वहां मेरे टांगे वाले को बोला कि गोश्त मिल जाएगा बकरे का, उसने बोला मिल जाएगा, वो गोश्त लिया बकरे का, दोनों चीजें ली, अल्लाह से दुआ मांगी अल्लाह ये कबूल फरमाने के लिए अकाली ना आ जाए। तो गए वो हजरत का जो दरवाजा था लकड़ी का बहुत बड़ा बाहर का जो बेड़े का, एक तो उसके अंदर घर बना हुआ था वो दरवाजा अंदर था, एक बेड़ा था बाहर से, वो टांगे वाला मुझे कहता है कि वो बैठी हुई हजरत ये है, बस मेरी छुट्टी है। मैंने बहुत बहुत शुक्रिया दरवाजे पहुंचा दी, मैंने उसका शुक्रिया दिया, कह रहा वो चला गया। तो हजरत चारपाई पे लेटे हुए थे, सफेद रंग की शलवार पहनी हुई थी और मदेशी की कमीज पहनी हुई थी, यहां से फटी हुई थी, अंदाजा लगाइए कितनी बड़ी हस्ती मेरी नजर उसे पड़ी। और ऐसे दो तालबे इलम वो शदीद था जो था लकड़ी का, उसके ऊपर बैठे हुए आप उनको पढ़ा रहे थे, वो इतनी मोटी किताबें इतनी इतनी बड़ी किताबें, मुझे नहीं पता कि वो किताबें किस चीज की थी, चाहे आदमी था मुझे क्या पता है, अरे से मैं नहीं आता था, मैंने कुरान शरीफ भी पूरा नहीं पढ़ा पाता, मुझे पढ़ना भी नहीं आता था। तो हजरत उनको पढ़ाए, मैं जाकर असलाम करेंगे, हजरत ने पढ़ाना रोक दिया, वालेकुम सलाम करके हजरत ने नाम पूछा कहां से आए हो, कराची से, कराची का नाम लिया, खुदा जाने इतनी मोहब्बत हजरत ने दिखाई कराची वालों से, बड़ी मोहब्बत सबसे होगी, वैसे ये तो बात है हजरत, लेकिन ऐसा लगा कि कराची वालों से कोई ज्यादा ही मोहब्बत है। सारी बातचीत आपने पूछने के बाद मुझसे पूछा कितने दिन आप क्या करेंगे यहां पर अपनी जुबान मियावारी में, और मुझे मियावारी की जुबान आती नहीं थी उस वजह से, लेकिन फिर भी टूटी फूटी ऐसी मैंने जवाब दे दिया हजरत को। तो मैंने कहा तो 5 रात हुए इंशाल्लाह ताला आपके पास लेके आया हूं, अगर हजरत फरमाया ठीक है। उसके बाद हजरत ने दोबारा उनको पढ़ाना शुरू कर दिया। पौना घंटा पढ़ाने के बाद उनसे फारिग होके हजरत अंदर गए घर में। मैं बाहर बैठा हूं, उनसे पाई गई कोई बंदा नहीं, वो तालिबे भी उठ के चले गए, किससे बात करें। हर कुछ देर के बाद अंदर से तशरीफ लाई, अंदर तो घर का कुरान सारी देखे, जो दरवाजा को जब हजरत ने खोला, हजरत के हाथ में छाबड़ी, रुमाल के अंदर रोटी, उसके ऊपर दाम चीनी की प्लेट के अंदर साग। मेरी नजर पड़ गई कि मैं भाग के गया, मैंने फौरन पकड़ा हजरत से, अब दिल में सब खबीस, तुम तकलीफ देने के लिए आए हो हजरत को या फैज हासिल करने के लिए आए हो? ऐसे फैज नहीं मिलेगा सदाकत, बहुत मुश्किल है, समझ जाओ। अच्छा जी, मैंने जुबान से नहीं कहा, मैंने पकड़ी हजरत क्या फरमा, नहीं नहीं खैर, तुसी मेहमान हो, मैं मेजबान है, मेरा फर्ज बनता है थोड़ी खिदमत करना, बोल ले बोल ले बोल ले। बहरहाल वो खाना वगैरह खाया, जो कुछ भी किया, अब हजरत तो अंदर चले गए। अभी यही बर्तन का है, किसके हाथ अंदर भेजू, कोई बच्चा नहीं, कोई साथी नहीं, कोई खादी नहीं, फिर हजरत लेके जाएंगे ये बर्तन, हे मतलब कोई मामला खराब होगा, सब उठाया। बहरहाल वो जो कुछ भी था सब कुछ हो गया। फिर हजरत बाहर आए, बातचीत करते रहे काफी, कराची के मुतल्लिक़ इधर उधर बातचीत की सब, और उसके बाद हजरत मुझे मस्जिद में ले गए नमाज पढ़ने के लिए। वहां मैं तो चाहे आदमी था, मुझे क्या पता पाकी पाकी हो ना पाकी, क्या पीज होती है। वो लोटा जो भरा मैंने ऐसे रख लिया अपने साथ की उसी तरफ जिसमें बैठते हैं, हालांकि कानून ये होता है कि वो लोटा सामने रखते हैं, बैठते इधर है, लोटा रखे लोटे के नीचे की पैंती वो पलीज होती है, अगर वो उधर रखोगे तो फिर पलीज हो जाएगी जगह। हजरत ने मुझे फरमाया बेटा नहीं, ये लोटा इसे ये सामने रखो, कालीन दी थी सामने रखा, वजू किया, नमाज पढ़ी, नमाज पढ़ने के बाद फिर आगे हजरत के डेरे पे आके कोई बंदा नहीं, दो चरपाही है ऐसे, फिर हजरत अंदर चली गई, दो चरपाई थी ऐसे में बैठा हुआ चरपाई में पानी, तो हजरत अंदर से लाए क्या, फिर दो कप और केटल। ओहो, जब हजरत ने दरवाजा खोला ना तो मेरे पांव के नीचे से जमीन निकल गई, सदाकत तबाह हुए, ईमान भी तुम्हारा रहेगा नहीं रहेगा, तुम तो तकलीफ देने के लिए आए हो, फैज हासिल करने के लिए नहीं आए हो, बड़ा मतलब है। फिर हजरत ने वो इलाज, हालांकि मेरी जुबान से नहीं कहा, खैर तुम मेहमान हो, मैं मेजबान हूं, मेरा फर्ज बनना है तुम्हारी खिदमत करना, साथी कोई नहीं है, बच्चा कोई नहीं है, कोई खादम नहीं है, मजबूरी भी होती है। बैठ गए, हज माशाल्लाह चाय काफी पीते थे, आज तकरीबन मैं जब चाय डाल के दी हजरत को, तीन प्याले दी, आप एक ही पी, हजरत मैं और मैं पीता रहा। उसके बाद चाय पीने के बाद आप देखिए कि मेरी कैफियत, हमारे सिलसिले में आपने दलाइल स्लूक भी पढ़ा होगा ना, अकाबरी तो माशाल्लाह अकाबरी को बताने की जरूरत नहीं, मैं तो आपको बता रहा हूँ, उनसे तो मैं माजरत कर रहा हूँ, ये बातें आपके सामने गुस्ताखी है, मेरे उस्ताद भी बैठे हुए हैं माशाल्लाह, तालीम तरबियत की है, खुर्शी साहब यहाँ से गई हुई हैं, ये हमारे गौर रहमान साहब हैं, हजरत मेजर उमर अजाज साहब है, यकीन करें कि मेजर उमर अजाज साहब क्या है मेरे दिल के अंदर बैठी हुई है, मैं तो हर वक्त दिल में रही, और ऐसे ही सारे अकाबरीन जिनके नाम के लिए बड़े मायदा, सिर्फ आप लोगों को सराहने के लिए। तो दलाइल सुलूक में हमारे सिलसिले में लिखा गया हजरत शेख मुकर रहमतुल्लाह अलैह ने कि हमारे इस सिलसिले में तालीम तरबियत इनकाई और इनकसर इनकासी तौर पे की जाती है, लिखा हुआ है इलकाई और इनकासी, तो वो जो इल्का था ना मेरे जो दिल के ऊपर, किसी ने मुझे जहरी तालीम नहीं दी कि शायद से खिदमत नहीं करवाना, वो इल्काई था, और अल्लाह का शुक्र है अल्लाह ने बचा लिया इल्काई तरीके से बार बार। फिर मैंने उसको मुझे तो शेख तो पता ही नहीं था, मुझे तो पता ही था इनका सर कैसा होता है, वो क्या चीज होती है, उसको परखना कैसे है, जाहिल आदमी है जी, पाकिस्तान नेवी में रहे, पाकिस्तान नेवी के कानून जानते थे हम, आर्मी के जो होते हैं, तो वो बार बार ही आए, तो मैंने कहा ये जो बार बार आना सदाकत ये बेहतर है, तुम यहां से पूछ कर जाओ, दिल में फैसला किया मैंने, हज सामने बैठी हुई मैं सामने हज बात भी करवा रही, آخر ہمت کر کے اللہ تبارک و تعالیٰ نے زبان پہ ڈال دیا. میں نے کہا حضرت اجازت چاہیے جان دی. اچھا ہے بس کیوں صبح آ رہی اس وقت پانی لاتا رہے گا تو ہون کرنے میں جانا کیوں کی گل ہے. اب کس کی ہمت حضرت کے سامنے, نہ تو میں حضرت کو دیکھ سکوں نہ میں بول سکوں حضرت کے سامنے میری تو کب کب آ رہا زبان میری بند. بیٹھا بڑا پریشان خاموش دو تین منٹ اکیلی بند کی بالکل خاموش رہی ہے. خاموش رہنے کے بعد فرمایا اچھا وقت تھی اس واسطے اجازت مانگ رہے ہو کہ اتنے کوئی بچہ نہیں ہے کوئی ساتھی نہیں ہے کوئی خادم نہیں ہے ماں تکلیف ہوں دی. اس واسطے تھی اجازت مانگ رہے ہو کہ ٹھیک ہے لیکن اگر میں غلطی بھی ہوتا وہی کا غلط ہوتا اور میں مطلب حضرت سے مطلب غلط لیتا تو حضرت نے مجھے دوسرا راستہ بھی دکھانا تھا لیکن وہ علم کا صحیح تھا وہ انکاسی عمل تھا تو حضرت نے پھر اس کی گھما دیا اچھا اس واسطے جا رہے ہو ٹھیک ہے پھر اس طرح کرو واپس نہ جاؤ ایک پانچ راتیں تھی چلے جاؤ چکوالے جی مولوی سلیمان کو وہ بڑی بڑی مسجد ہے اس کے ساتھی بھی ہوتے نہیں خادم بھی ہوتے نہیں انہوں نے بھی تکلیف نہیں ہونی یہ اتنے گزار کے پھر تھی واپس جانا تعلیم فرما دی ہرکائی نے کافی طور پہ مطلب ہے کہ ہو گیا معاملہ ہم ایسی سمجھتے اس کو تو میں نے حضرت سے اجازت لی تب وہ پاؤں دعا حضرت سے بڑی لمبی دعا دی اور تب وہ پاؤں چکوال پہنچ گیا پانچ راتیں میں نے وہاں گزار دی پانچ راتیں گزار دی پھر میں اپنا اکاڑا گیا لیکن 1978 میں جب مولوی سلیمان کا واقعہ ہوا ہے تو چونکہ مجھے حضرت نہیں بھیجا تھا وہاں پہ اس لیے جانی بات ہے دلی میں محبت ہوتی ہے نا تو میں نے رویا گڑ گرایا یا اللہ آئی کے گناہ معاف کرتے ان کو ہدایت دے دی خواب میں نظر آئی شیخ مکرم وہاں ہمارا کیا یاد تھی بہت دعا کی مانگ لی میرے کو آئی تھی میں کہی ایسی ہوتی یہ تو آداب شیخ کے خلاف ہے ان کے لیے دعا مانگنا اس کے لیے وہ مسلمان کے لیے شہر جب ناراض ہو گیا تو تم کون ہوتے ہو دعا مانگنے والے تم میں کیا طاقت ہے تم تو شہر کے پیچھے پیچھے چلو. دوسرے دن جو خواب نظر آیا اس میں نبی کریم صلی اللہ علیہ وسلم کہ آپ اس کے لیے دعا مانگتے ہیں ناراض ہیں آپ کے شہر. میں نے دعوان بند کر دی. تو آج کل میں یہ اس لیے کہنا کہ آج کل کے ایسے حالات ہوتے ہیں تو آپ شہر کی طرف دیکھیں اس کی طرف نہ دیکھیں. یہ تصوف کا اسلام کا باریکی کا مسئلہ ہوتا ہے. تو میں نے زبان بند کر دی اور مسلمان کا واقعہ سنانے کی ضرورت نہیں. بہرحال یہ ایک مختصر سا واقعہ تھا کہ شیخ کی مجلس میں کیا شیخ کا ادب اس طریقے سے کرنا کیسے کرنا ہے بولنا نہیں ہے یہ کرنا. تو دوسرا واقعہ تھا 1980 کا دارالعرفان منارا کا. اس کے بعد میں اپنی بات ختم کر دوں گا آپ حضرات میں سے کافی دیر ہوگی ہے. آپ حضرات کی تعلیم و تربیت تو ماشاء اللہ میں نے کیا مطلب سارے آئی ہیں شوق صاحب نے ایسے باتیں کی ہیں میرے آنسو نکال دیے وہاں پہ بیٹھی ہوئی. حالانکہ ہم یہ سمجھتے ہیں کہ بچہ یہ یہاں جو آتے ہیں نا ساتھی اسلام ایسی ایسی باتیں اللہ تعالیٰ کی زبان پہ ڈالتا ہے حیران. تو 1980 میں دارالعرفان منارہ میں مختصر یہ کہ وہاں پہ اعتکاف تھا. میں بھی کراچی چلا گیا اعتکاف کے لیے اور بھی کافی ساتھی تھے کراچی کراچی کے بھی کافی ساتھی وہاں کے اور حضرت شیخ مکرم رحمۃ اللہ علیہ بے نفس نفیس بھی اعتکاف میں لیکن نفلی اعتکاف کی نیت فرمائی کیونکہ بیمار تھے اس لیے بیماری کی وجہ سے ڈاکٹر کے پاس جانا پڑ گیا. تو نفلی اعتکاف کی نیت حضرت شیخ مکرم رحمۃ اللہ نے فرمائی. اچھا وہاں پہ پہنچ گئے اثر کی نماز پڑھی. میرا یہاں سے ارادہ یہ تھا کہ میں انتظامی امور میں نہ ہوں. انتظامی امور مشکل بہت ہوتے ہیں غلطی بھی ہوتی ہے انتظامی امور میں. جو آدمی کام کرتا ہے غلطی اسی سے ہوتی کام نہیں کرتا اسے کوئی غلطی نہیں ہوتی. تو یہ دیکھیں انتظامی امور میں نہ ہوں میں چادر اوڑھ کے نا اصل کی نماز کی بات بیٹھ گیا سائڈ کہ نظر نہ پڑے اس وقت کے اکابرین کی لیکن انہوں نے آواز لگا دی کراچی سے اس طاقت آیا ہوا وہ کدھر ہے मैंने चादर नहीं उठाई, अब छिप के बैठा रहा। आखिर वो आए, चादर उठाई, कौन है? आसामाज खड़ी क्यों नहीं होती? मैं क्या दोस्तों फरमाया। तो कहते चले किचन की तरफ, चले इंतजामिया मुल्क में, चले खामोशी से चले गए। उस वक्त थोड़े साथी थे जो खिदमत में थे, और साथी काफी बैठे थे, काम बहुत ज्यादा होता था। शेख मुकर्रम बड़ा पुला भी मौजूद थे। बहरहाल ये कच्ची मिली खेल के जो अब्दुल अमीर साहब है ये, और मैं और वो बाबा जी, एक जो बर्तन धोया करते थे पुराने साथी जानते वो, और क्या नाम हकीम सादिक साहब, हाफिज गुलाम जिलानी, और पाकिस्तान एयरफोर्स के अल्लाह उनको मुख्तार साहब, ये मौजूद थे। तो फिर बस सारा खाना पकाना, ये वो सर्व करना, बर्तन धोना, सफाई करना। इसके अलावा ये शुक्र है बहुत बड़ा कि मेरे ऊपर रहम फरमा दिया अल्लाह ताला ने इन्हीं की जुबानी से, जिनके मैं खिलाफ हूं। उस वक्त के अकाबरीन के कारनामों की वजह से, लेकिन उन्हीं की जुबान से वैसा था कि तुमने हजरत शेख मुकर्रम रहमतुल्लाह अलैह को वुजू करवाना है, पांचों टाइम, छह टाइम, सात टाइम, एक ही टाइम, और फिर वापस आते हैं। तुमने खाना लेके जाना है, तुमने खाना खिलाना। मैंने कहा इससे ज्यादा ड्यूटी क्या अच्छी लगेगी? बहरहाल सारा कुछ हो गया। लंबे लवा ये है कि जिक्र अरकान हर शेख मुकर्रम रहमतुल्लाह अलैह सिर्फ दो टाइम फरमाया करते, दो टाइम खुद करवाते थे तहज्जुद का, बाकी दो टाइम जिक्र दस बजे का और जहर के बाद का, वो उस वक्त के जो साहब थे वो करवाते थे। तो थके हुए होते थे, काम ज्यादा था। मैं एक दिन नाका हो गए थे जिक्र में ना, दस बजे बारे में उनको पता लग गया, उसने बुलाया, बोला आप क्यों नहीं आए, जिक्र में क्यों नहीं आते? बस गलती होगी, सुस्ती होगी, दुआ करें अल्लाह ताला हिम्मत दे, क्या करें, थक गए थे। गर्मी का मौसम था, बुरी हालत थी, यकीन करें जिक्र करते थे बुरी हालत, जैसे कि शायद दम निकल जाएगा, इतनी शदीद गर्मी। उसी दिन असर की नमाज के बाद मैंने नहीं जुबान मैंने नहीं खोली, किसी की शिकायत मैंने नहीं लगाई। मैंने अपनी पूरी जिंदगी में ना किबला बेग साहब के सामने, ना किसी के सामने हजरत शेख मुकर्रम, किसी की भी गलती देख के दुआ की है, लेकिन शिकायत नहीं लगाई, कभी नहीं बोला। शिकायत तो बहुत बुरी चीज होती है। तो असर की नमाज के बाद शेख मुकर्रम रहमतुल्लाह अलैह फरमाए, कौन साथी जेड़े जिक्र करवाते हो? ओ, मैं इतने मौजूद है, दो टाइम जिक्र करा रहे हैं, मैं तवज्जो दे रहा, मेरे तो भी बड़े कोई शेख आ गए नहीं। गर्मी का मौसम है, खुदा करो, खुदा का खौफ करो, साथियों ने रोजा रखा हुआ है, ये जो 10 बजे का जिक्र, ये जो जोर के बाद का जिक्र, ये कोई जरूरी नहीं है, इसको छोड़ दो, साथी मर जाएंगे, बीमार हो जाएंगे, ख्याल रखना पड़ता है। और गर्मी वाकई बहुत शदीद थी उस वक्त। मैंने दिल में सोचा अल्लाह तेरा शुक्र है, कैसे अल्लाह तला रहमाई। बहरहाल लब्बे लबा ही चलता था। फिर मैंने और भी अकाबरीन थे, दिल के अंदर थे ना वो उठी नबी करीम सल्लम के वाक्या, साहबा इकराम का वाक्या, वो दिल ने कि सुलह हुदैबिया पे भी देखा होगा कि कुफार की तरफ से एक उनका सरदार आया, इन्होंने नबी करीम सल्लम से मुजाहरात मुआहदा करना था, वो फेल हो गया था, फिर बाद में दूसरा आया था। वो जब नबी करीम सल्लम के पास आया और उसने देखा साहबा इकराम को, तो वह हैरान रह गया। उसने बोला ये तो दुनिया ही तो उसकी है, साहब नबी थूकते हैं तो थूक लेते हैं, अपने बदलों में बदलते हैं, ये तो नबी करीम सल्लम के सामने सर झुका के बैठे हुए हैं, कुछ भी इनको तो मार के कहने वाला नहीं है, ये तो वुजू का पानी जो ना छीन के अपने बदनों में लगाते हैं। तो वो जो कुफार का जो सरदार था वो ये चीजें देख के तो बड़ा दिग्विजय हो रहा था। तो बहरहाल नबी करीम सल्लल्लाहु अलैहि वसल्लम से मुज़ाकरात उसे जारी थी उस वक्त जैसे भी होते। तो उसने मिन्नत के तौर पर अपने आप को अतीत समझते हुए थकता का रख रखा सरदार, काफरों का सरदार कम तो नहीं होते, लेकिन जाहिर में उन्होंने नबी करीम सल्लल्लाहु अलैहि वसल्लम की तरफ कोई दावी की तरफ हाथ बढ़ाया मिन्नत करने के लिए, मान जाए आप हमारे लिए। اب نبی کریم صلی اللہ علیہ وسلم کا جو گارڈ تھا اس وقت وہ بڑا نوجوان تھا، جب وہ ہاتھ بڑھاتا نا تو اس کے پاس وہ کیا چیز تھی، ڈنڈا تھا یا رہ بولتا، اس وقت پتا نہیں کون سا ہتھیار تھا، وہ اس کو مار اس کے ہاتھ میں مارتا، پیچھے کروایا، پھر وہ باتیں کرتا، پھر وہ ایسے کرتا، تین چار دفعہ اس نے اس کو ویسے کہا، اور پھر اس نوجوان نے اس کو کہا کہ یا تو اپنا ہاتھ پیچھے رکھیں ورنہ ہاتھ کاٹ دوں گا۔ نبی کی طرح ہاتھ بڑھاتے ہیں، تو اس نے پھر نبی کریم صلی اللہ علیہ وسلم آپ کے بندے سخت بہت ہیں، تو آپ نے فرمایا یہ کون پہچانتے ہو، یہ تم اس کا، یہ تمہارا سگا بھتیجا، اس کا اس سردار کا سگا بھتیجا تھا، وہ ایمان لے آیا تھا، یہ آپ کا سگا بھتیجا رہے گا۔ تو جو سگا بھتیجا کافروں کا ہونے کے باوجود ایمان لانے کے بعد نبی کریم صلی اللہ علیہ وسلم سے اتنی محبت کہ اس کو چاچے کو کہنا ہاتھ کاٹنے کو سردار، تو یہ تھے صحابہ، تو ہم نے نقل یہی کرنی ہے۔ نبی کریم صلی اللہ علیہ وسلم کے نائبین ہمارے جو سلسلے کے مشائخ شیخ مکرم رحمت اللہ علیہ رسول، تو میں نے اس وقت کی عبادت سوچا، میں نے یار صداقت ہر شیخ مکرم رحمت اللہ کا وضو کا پانی لینا چاہیے، وضو کا پانی جب صحابہ لیا کرتے تھے، تھوک لے لیا کرتے تھے، خون پی لیا تھا، پیشاب بھی کیا گیا ہے، تو وضو کا پانی تو اس وقت کے جو موجودہ ہمارے کام نہیں کر گئے، اس وقت کے جو تھے ان کے سامنے میں نے ذکر کیا، ایسے نہیں کرنا، بڑی غلط بات ہے شریعت میں، ارے شیخ مکرم رحمۃ اللہ ناراض ہو جائیں گے، اور یہ کہاں سے کون سا تصور آیا کہ تم وضو کا پانی مطلب شیخ مکرم رحمۃ اللہ لینا چاہتے ہو؟ بڑی میں نے ایک سے کی، دوسرے کی، جانے چار پانچ جو تھے سب سے، سب نے مجھے ڈانٹ دیا، خاموش کر دیا، لیکن اندر سے طرف کیوں علقائی اور انعکاسی عمل ہے، تو میں نے کیا کیا، میں نے یہ ایسی ہی ہے، ان کو ابھی دیر نہیں آتا تھا سپورٹ پر، حالانکہ کہنا نہیں چاہیے تھا اس وقت، تو میں نے کیا کیا، وہ جو آٹا گونتے جو تسلی ہوتی ہے وہ میں نے جا کے پیچھے دروازے کے چھپا دی واش روم میں، دو بوتلیں یہ بڑی بڑی لے جا کے وہ بھی وہاں پہ رکھ دی پہلے سے ٹکروں کے ساتھ، اس کے بعد پانی رکھے، کرسی رکھے، اونچی کرسی پہ، طبیعت کافی خراب تھی، حج کو کمرے میں سٹایا وہاں لا کے میں نے اس کو کرسی بٹھایا، کرسی پہ بٹھا کے اب حضرت سے عرض کرنا اور بولنا اس کی ہمت ہے، جانتے ہیں اپنے کہ حضرت کے سامنے کیسے بولا جاتا ہے، تو میں کہا یہاں کیسے ہمت کروں، جب میں نے لوٹا ایسے کیا پانی نہیں ڈالا، زبان سے اللہ نے نکلا دیا، حضرت اس نے پانی چاہیے ہے، ہر ہنسے یقین کرے خوش ہوئے، ہنس کے خوش ہوئے، بچ کس شہ چھپا رہی ہے، سو یعنی آپ کیسے لیں گے، اتنا برتن کیا کریں گے، کس طریقے سے پانی لیں گے آپ، حضرت کی یہ الفاظ، اور جنہوں نے منع کیا تھا، جن کے میں نے نام لیے ہیں وہ سو کر، تو ان کی یہ حالت، ان کو کیا تصور، ان کو زہر کی حکومت چاہیے تھی، تھنڈار بنے ہوئے تھے، تو حضرت شیخ مکرم، میں نے بڑا سا پتا سارا سامان، میں نے لوٹا لکھا فوراً اٹھا کے وہ پڑا اٹھا کے رکھ دی، اور وہ بوتلی لگا کے سامنے رکھ دی، حضرت کو یہ بھی مجھے حضرت پتا لگے کہ بھائی اس میں سے یہ ڈال دے گا سروس لیے سے، پھر وہ میں نے حضرت کو وضو کروایا اور وہ پانی سارا اس کے اندر تراک میں چاہ، وضو کرتے بہت بہت مرتبہ لگ رہا ہے، وضو کرانے کا طریقہ تو جن لوگ وضو کراتے ہیں شیخ مکرم رحمۃ اللہ علیہ تو بتاتے ہیں کہ کیسے کروایا جاتا ہے، بڑی احتیاط برتی جاتی ہے، دو مرتبہ میں نے دل میں سوچا حضرت کو وضو کرواتا ہے، اس بات کے علاوہ کہ آج میں نے دیکھنا حضرت کس طریقے سے وضو کرتے سنت کے مطابق، اسی دن حضرت نے کہیں فرما لیا، میں نے اس دن بھی سوچا کہ دیکھتے ہیں حضرت کیسے سنت کے مطابق وضو کرتے ہیں، تو جب پاؤں دھونے لگے نا حضرت فرمایا صداقت نہیں، یہ سنت ہے کہ پانی جو ہے اپنے ہاتھ میں مطلب پائے، لیکن میں بیمار ہیں اس واسطے تمہیں اجازت دے رہے ہیں، لوٹا میں فرا دو میں پانی پاؤں گا، سنت پوری ہو جائے گی، تسی مطلب پاؤں تو، اور پھر وہ صحیح طریقے سے رائٹ پہ ادھر سے ادھر سے اسی طریقے سے حضرت پہ جو شریعت کے مطابق ہے اسی طریقے سے مطلب حضرت نے وضو کیا،
تو میں نے سوچا دیکھو دل میں سوچا ہے, حضرت نے تعلیم فرما دی. پھر اسی طریقے سے ایک دن کراچی میں وہ وضو فرمایا حضرت نے, تو میں نے سوچا آج بھی میں نے غور سے دیکھنا ہے کہ کیا ہے. حضرت نے وضو تو ٹھیک ہے کوئی فرمایا, اس کے بعد میں نے توڑیا حضرت کو پیش کیا, کرتے نا توڑیا, حضرت نے توڑیے کا صرف تھوڑا سا حصہ لے کے اور صرف آنکھوں کو لگایا, بس فرمایا صداقت علی وضو کا پانی جتنی دیر زیادہ رہے گا سواد زیادہ ملے گا. میری اکاں کے بیچ بیماری ہے, میں بیمار ہوں اکاں, اس واسطے صرف اکاں صاف کی دیا میں. کتنا سنت پہ عمل, کتنا یہ دیکھ لیں وہ اچھی, کتنی شریعت پہ ان کے پاس. تو بات یہ ہوئی کہ یہ چیزیں سیکھی جاتی ہیں مشائخ سے, مشائخ کے شاگردوں سے, مشائخ کے ٹرینڈ یافتوں سے, تربیت یافتوں سے. اور ہمارے سلسلے میں میں پھر بتا دوں دوبارہ, القائی اور انعکاسی طور پہ موجود تعلیم و تربیت ہوتی ہے. زبانی تو مطلب یہ ایک دنیا کا قاعدہ ہے, قانون ہے, لوگوں نے بنایا ہوا ہے, مطلب بجلی بولنا پڑ جاتا ہے, آتے ہیں وانا جب ذکر ادراک کراتے ہیں تو توجہ پڑتی ہے دل کے اوپر ٹھیک ٹھاک, اوپر سے نہیں کہ آشے بڑی سے آپ دیکھیں تو ڈیل لگی ہوتی ہے انوارات کی. لیکن ہم نے ان انوارات کے پیچھے نہیں جانا, ہم نے انوارات کو نہیں دیکھنا ہے, ہم نے اللہ کی محبت اور اپنے اللہ کی طرف رغبت اور اللہ سے اس کو دیکھنا ہے. تو اٹھے وہ وضو کا پانی, میں نے اس حضرت کو میں پھر وہاں سے اٹھایا, وہاں سے اٹھا کے حضرت کو پھر جا کے میں چھوڑ کے آیا کمرے میں, اور دل میں یہ کوئی پانی نہ پھینک دے میرے ضائع نہ ہو جائے, باغا باغا واپس آیا وہ پانی بوتلوں میں ڈالا, ڈال کے اسی وقت بیٹھ کے نہ تین گھوٹ چھوٹے سے پی لیے. تو یہ واقعہ تھا. تو اس طریقے سے ہمیں اپنے مشاہد کے ساتھ کرنا چاہیے. زیادہ زیادہ دوبارہ تعالیٰ ہمیں عمل کی توفیق عطا فرمائیں. زیادہ وقت ہونے کی وجہ سے معافی چاہتا ہوں, معاف کرنا ہے. واخر الدعوانا الحمد للہ. آپ دعا منگائیے حضرت. اجمالی